पाकिस्तान में इस रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। अमरीकी सेनेट ने साबिक सदर डोनाल्ड ट्रंप के मुआवजे का ट्रायल जारी रखने की मंजूरी दे दी है। ट्रंप पर 6 जनवरी को कांग्रेस की इमारत कैपिटल हिल पर हमले के लिए अपने हामियों को उकसाने का इल्जाम है। साबिक सदर के खिलाफ सेनेट में ट्रायल शुरू करने की आईनी हैसियत पर मंगल को 4 घंटे तक बहस हुई। ऐवानी नुमाइंदगान की प्रोसिक्यूशन टीम के 9 अरकान ने ट्रंप का मुआवजा करने के हक में दलाइल दिए। ऐवान के डेमोक्रेटिक अरकान ने अपना मुकदमा पेश करते हुए सेनेट को कांग्रेस पर हमले की एक वीडियो भी दिखाई। साबिक सदर के वकला ने मुकदमा चलाने की मुखालफत में अपने दलाइल पेश किए। बाद अजां ट्रंप के मुआवजे की मंजूरी या उसे मुस्तरद करने के लिए वोटिंग हुई, जिसके दौरान 56 अरकान ने मुआवजे का ट्रायल जारी रखने के हक में वोट दिया, जबकि 44 ने इसकी मुखालफत की। 100 अरकान पर मुश्तमिल सेनेट में डेमोक्रेटिक पार्टी और रिपब्लिकन पार्टी के अरकान की तादाद 50-50 है। ट्रंप के मुआवजे की कार्रवाई जारी रखने के हक में वोट देने वालों में रिपब्लिकन पार्टी के 6 अरकान भी शामिल हैं। अमरीका के सदर जो बाइडन ने सेनेट में अपने पेशरौ डोनाल्ड ट्रंप के खिलाफ जारी मुआवजे की कार्रवाई पर कहा है कि उनकी तवज्जो इस ट्रायल पर नहीं बल्कि कोरोना वायरस के खात्मे पर होगी। मंगल को व्हाइट हाउस के ओवल ऑफिस में एक निशस्त के दौरान जब सहाफियों ने सदर बाइडन से सवाल किया कि क्या वो सेनेट में डोनाल्ड ट्रंप के मुआवजे की कार्रवाई टीवी पर देख रहे हैं, उस पर बाइडन का कहना था कि नहीं, वो ऐसा नहीं कर रहे। अमरीकी सदर ने कहा कि हम पहले ही कोरोना वायरस के बायस 4.5 लाख से ज्यादा अमवात का नुकसान उठा चुके हैं। अगर हमने फौरी तौर पर ठोस इकदाम न किए तो अमवात में मजीद इजाफे का खदशा है। दूसरी जानब अमरीकी मीडिया में मंगल को साबिक सदर डोनाल्ड ट्रंप के सेनेट में ट्रायल का मामला ही मौजू बहस रहा। व्हाइट हाउस की प्रेस सेक्रेटरी जेन साकी ने भी न्यूज ब्रीफिंग के दौरान कहा कि सदर बाइडन न ही मुआवजे की कार्रवाई देख रहे हैं और न ही वो इस पर इजहार ख्याल करेंगे। इस वक्त सदर की तमाम तर तवज्जो अमरीकी आवाम की जरूरियात के अलावा लोगों को वापस काम पर लाने और आलमी वबा से निपटने पर है। म्यांमार में फौज की तरफ से हुकूमत का तख्ता उलटने के बाद मुल्कीर एहतजाजी मुजाहरे जारी हैं। इन मुजाहरों को दबाने के लिए फौज ताकत का इस्तेमाल बढ़ा रही है। नेपिधा शहर के एक अस्पताल में मुजाहरीन को तिब्बी इलाज फराहम करने वाले एक डॉक्टर ने वॉइस ऑफ अमेरिका की बर्मी सर्विस को बताया कि कम से कम 2 मुजाहरीन गोलियों से जख्मी हुए हैं, जिनमें से एक के सर में और दूसरे के सीने में गोली लगी है। अमरीका ने मंगल के रोज मुजाहिरीन पर तशद्दुद की मजम्मत की। अमरीकी महकमे खारजा के तर्जुमान नेट प्राइस ने रिपोर्टरों को बताया कि अमरीका म्यांमार की फौज से मुसलसल अपील कर रहा है कि वो इख्तदार से अलग हो जाए। अक्वामे मुत्तहिदा ने एक बयान में म्यांमार में जारी सूरत हाल पर शदीद तशवीश का इजहार किया है। अक्वामे मुत्तहिदा की इंसानी हकूक की कौंसिल जुमे के रोज म्यांमार की सूरत हाल पर गौर करने के लिए हंगामी इजलास का इनेकाद कर रही है। मुत्तहिदा अरब अमारात के खलाई इदारे ने मंगल को ऐलान किया है कि उसका तहकीकती खलाई मिशन मरीख पर कामयाबी से पहुंच गया है। मुत्तहिदा अरब अमारात अब दुनिया का 5वां और अरब मुल्क में वाहिद मुल्क बन गया है जो इस सुर्ख सैयारे पर पहुंचने में कामयाब रहा। काबुल में 3 बम धमाकों के नतीजे में डिस्ट्रिक्ट पुलिस के सरबराह समेत 2 अफराद हलाक और 6 जख्मी हो गए हैं। वजारत दाखिला के तर्जमान तारिक आरियान ने बताया कि डिस्ट्रिक्ट 5 काबुल के पुलिस चीफ मोहम्मद जई कच्ची और एक मुहाफिज हमले में हलाक हुए, जबकि एक पुलिस एहलकार समेत 4 अफराद काबुल के डिस्ट्रिक्ट 4 के इलाके बारकई में जख्मी हुए। अभी तक किसी ग्रुप ने इन हमलों की जिम्मेदारी कबूल नहीं की है। पाकिस्तान ने खुश्की से घिरे हुए मुल्क अफगानिस्तान के साथ दहाइयों से जारी राहदारी तजारत के माहदे में 3 माह की तौसी कर दी है। पाकिस्तानी काबीना ने मंगल के रोज इस माहदे में उबूरी तौर पर 3 माह की तौसी की मंजूरी दी। पाकिस्तान ने फाइनेंशियल एक्शन टास्क फोर्स के अहदाफ के हुसूल पर मबनी अपनी अमल दरामद रिपोर्ट आलमी इदारे को भिजवा दी है। इस रिपोर्ट पर 21 फरवरी से पेरिस में शुरू होने वाले तंजीम के प्लेनरी इजलास में जायजा लिया जाएगा। पाकिस्तानी हुक्काम का कहना है कि FATF के एक्शन प्लान पर अमल दरामद की कारकर्दगी इत्मीनान बख्श है। खबरें खत्म हुई।
مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
پروگرام راؤنڈ ٹیبل میں اپنے میزبان قمر عباس جعفری کا سلام قبول کیجیے۔ صاحب، آج اس پروگرام میں ہم گفتگو کریں گے میانمار کی صورتحال کے حوالے سے، جہاں آپ جانتے ہیں کہ ایک بار پھر فوج نے ایک منتخب سویلین حکومت کا تختہ الٹ دیا ہے اور اقتدار پر قبضہ کر لیا ہے۔ کیا وجوہات ہیں؟ روہنگاس کے ایشو سے اس کا کیا تعلق ہے؟ اور عالمی برادری اس پر کس طرح کا رد عمل ظاہر کر رہی ہے؟ اور مستقبل کیا نظر آتا ہے؟ اس بارے میں ہم ماہرین سے گفتگو کریں گے۔ اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں بھارت سے ایک سابق سفارتکار جناب اشوک سجنہار۔ اشوک سجنہار صاحب، یہ بتائیے کہ میانمار میں اس وقت تو کیا صورتحال ہے، کیا ہو رہا ہے اور کیوں ہو رہا ہے، اس کا سبب کیا ہے؟
دیکھیے، میں تو یہ سمجھتا ہوں جو وہاں پر دیر واز اے کانفلکٹ بیسیکلی ستا کے لیے، پاور کے لیے، اور شاید جب اوپن اپ کرنا شروع کیا 2011 میں آرمی نے، کیونکہ وہاں پر تو ایسا ہی چل رہا ہے، 1962 میں کو کیا تھا نیون نے، جنرل نیون نے، وہ آ گئے تھے، پھر 1988 میں الیکشن ہوئے پرنتو اس کو بھی رد کر دیا گیا، 1990 میں وہ رد کر دیا گیا، اور اونسا سوچی وہاں پر جو آئی تھی اپنی ماں کی تیمارداری کے لیے، تو ان کو انہوں نے بندی بنا لیا، ہاؤس اریسٹ میں رکھ لیا، پر پھر 2011 میں انہوں نے کہا تھوڑا اس کو اوپن اپ کیا جائے، کیونکہ وہاں کے جو حالات تھے، لوگوں کے حالات تھے، ان کی روزمرہ کی زندگی تھی، وہ ٹھیک نہیں چل رہی تھی، انہوں نے کہا باہر سے انویسٹمنٹ آنا چاہیے، باہر سے تھوڑا کوآپریشن کرنا چاہیے، تو لیٹ اس سٹارٹ اوپننگ اپ۔ تو 2011 سے وہ کیا انہوں نے، اور 2015 میں الیکشن ہوئے، جس میں کہ نیشنل لیگ فار ڈیموکریسی 1990 میں بھی انہوں نے بڑی اچھی وہاں پر جیت حاصل کی تھی، اور 2015 میں بھی انہوں نے بڑی جیت حاصل کی، اور مارچ 2016 میں میڈم اونسا سوچی وہاں کی اسٹیٹ کاؤنسلر بن گئی، کیونکہ اب ان کی جو کانسٹیٹیوشن ہے 2008 کی، اس میں تو یہی ہے جو اگر کسی کا کوئی فورن بلڈ ریلیٹو ہے تو وہ کوئی اونچی پدوی پر نہیں آ سکتا ہے، اس پوزیشن پر نہیں آ سکتا، تو ان کو بننا تو پریزیڈنٹ چاہیے تھا، پرنتو یہ ان کے ہسبینڈ فارنر تھے، برٹشر تھے، ان کے جو دو بیٹے ہیں ان کی بھی برٹش نیشنلٹی ہے، تو وہ میڈم وہاں پر آ گئی۔ اب ابھی جو الیکشن ہوئے اس میں بھی اب انہوں نے سوچا ہوگا، آرمی نے، جو شاید ان کو کچھ زیادہ سپورٹ ملے گا، زیادہ سمرتھن ملے گا، وہ ہوا نہیں۔ اب 5 سال کی ستا کے بعد بھی ان کو 83% ان کو ووٹ مل گئے، اور ان کی کانسٹیٹیوشن تو صاحب ایسی ہے 2008 میں جو انہوں نے بتائی، اٹ از ہیویلی ٹلٹڈ ان فیور آف دی آرمی، ان کو وہ کہتے ہیں تکمدو، جو ان کی آرمی ہے، اور اس میں سب سے پہلی بات تو یہ ہے جو 25% جو سیٹیں ہیں وہ تو آرمی کے پاس ہی رہیں گی، اس کے بعد جو 3 سب سے اہم پوزیشن ہے، پدوی ہے منسٹروں کی، ہوم افیئرس ہو، ڈیفینس ہو، اور بارڈرز ہو، بارڈر افیئرس ہو، وہ تینوں آرمی کے پاس ہونی ہے، تو اسی لیے اب آرمی کا تو بہت کنٹرول ہے وہاں پر، اور تھوڑا سا پاور شیئرنگ انہوں نے یہ ڈیموکریٹیکلی الیکٹڈ مدام اونسا سوچی اور ان کی جو پارٹی ہے این ایل ٹی، ان کے ساتھ کر لیا۔ پرنتو ابھی جب 1 فروری کو یہ پارلیمنٹ ملنے والی تھی، تب انہوں نے یہ کو کر دیا ہے وہاں پر، کیونکہ اب ایک یہ بھی سننے کو آ رہا ہے جو وہاں کے جنرل ہیں، جنرل رامین، وہ اب 65 سال ہونے والے ہیں، جون جولائی میں وہ ریٹائر ہونے والے ہیں، اور ان کو اونسا سوچی اس موڈ میں نہیں تھی جو ان کو ایکسٹینشن دیا جائے، تو وہ بھی ان کو یہ ستا رہا تھا جو اس کے بعد ان کا کیا ہونے والا ہے، تو اسی لیے انہوں نے کو کر دیا اور ساری جو ستا ہے اپنے ہاتھ میں لے لی ہے۔ وہ کہتے ہیں جو 1 سال تک یہ ایمرجنسی چلے گی، اور اس کے بعد پہلے تو کہا الیکشن ہوں گے، پرنتو ایسا نہیں لگتا ہے جو الیکشن کرنے میں ان کی کوئی رچی ہوگی، کیونکہ 1962 میں بھی ہم نے دیکھا ہے جو انہوں نے بڑی پرومسز کی، پرنتو اس پرومسز پر قائل وہ نہیں ہوئے۔ زیادہ تر اٹ از اے فائٹ فار पावर सत्ता के लिए वहां पर ये जंग है।
अच्छा, ये कहा जाता है कि रोहिंग्यास के मसले के ऊपर आंग सान सूची साहिबा ने मिलिट्री को सपोर्ट किया था, जिस पर जाहिर है कि उन पर बहुत ज्यादा क्रिटिसिज्म भी हुआ था दुनिया में, तो इसके बावजूद भी सिर्फ इख्तदार के लिए फौज ने ये किया या इसके पसे पर्दा और भी कुछ रीजंस हैं?
देखिए, आप बिल्कुल ठीक कह रहे हैं। रोहिंग्या का जब यहाँ पर ये मुद्दा उठा था तो उनके विरुद्ध बहुत पूरी दुनिया में ही ये ऐसे प्रोटेस्ट भी हुए, डेमोन्स्ट्रेशन भी हुए, डिमांड भी हुए, जो उनको जो जो खिताब दिए गए हैं वो उनसे वापस ले लिए जाए। यहाँ तक कि 1991 में जो उनको नोबेल पीस प्राइज मिला था वो भी कहा गया जो उनसे विड्रॉ कर लिया जाए, क्योंकि उन्होंने ये क्रिटिसाइज नहीं किया आर्मी को जो ये जो उन्होंने एक्शन लिया है जिससे करीब 1,10,000 लोग वहां से डिस्प्लेस हो गए, काफी उधर चले गए, बांग्लादेश चले गए और जगह पर भी वो चले गए। तो उन्होंने क्रिटिसाइज नहीं किया क्योंकि ये वो कहते थे भाई इसमें काफी टेररिस्ट एलिमेंट्स भी है जो कि वहां पर इंस्टेबिलिटी लाने में ये उनके जो लीडर है रोहिंग्या सल्वेशन आर्मी उसके जो लीडर हैं वो वहां पर सऊदी अरेबिया में बैठे हुए हैं और वो वहाबिज्म को बढ़ावा दे रहे हैं और वहां पर उनके विरुद्ध ऐसे वो काम कर रहे हैं। और फिर उनको इंटरनेशनल कोर्ट ऑफ जस्टिस में भी जाके उन्होंने इसको डिफेंड किया था जो एक्शन लिया था आर्मी ने, परंतु ये सोचा जाता था जो भाई उनके पास और कोई अल्टरनेटिव नहीं था, बिकॉज शी वाज ट्राइंग टू मेक दिस लेट्स से डिवीजन ऑफ पावर बिटवीन द आर्मी एंड
सिविलियन,
जो जमहूरियत डेमोक्रेसी पार्शियल डेमोक्रेसी उसको वर्क करने का प्रयास कर रही थी, पर वो हुआ नहीं। और मेरे विचार से तो आर्मी को उनसे कोई ऐसा गिला नहीं होना चाहिए जो उन्होंने उनको रोहिंग्यास के केस में सपोर्ट नहीं किया इसीलिए उनको वहां से हटाया जाए, क्योंकि अगर वो सपोर्ट नहीं करती तो सबसे ज्यादा जो इंटरनेशनल उनका अपना एक तो उनकी रेपुटेशन इतनी खराब हुई, दूसरा जैसे मैंने कहा आईसीजे में जाकर उन्होंने सपोर्ट किया जो एक्शन लिया गया आर्मी ने, और उन्होंने कहा ये एक्शन अगेंस्ट टेररिज्म था, अगेंस्ट टेररिस्ट था जो ये एक्शन लिया गया है।
ये फरमाइए कि आप ये समझते हैं कि रोहिंग्यास का मसला अब मजीद उलझ जाएगा?
देखिए, बात ऐसी है जो वो बातचीत हो रही थी जो इनको रिपैट्रिएट कैसे किया जाए बांग्लादेश से लेकर जो जितने ज्यादा है वहां पर रिपैट्रिएट कैसे किया जाए उसमें बातचीत हो रही थी। मेरे विचार से उसमें इतना ज्यादा कोई प्रोग्रेस हुआ नहीं था, और मतलब उस जो उसको ये समझा जाए जो बड़ी अच्छी तरीके से चल रहा था रोहिंग्यास का रिपैट्रिएशन उनका रीसेटलमेंट, और क्योंकि मैडम औसान सूची चली गई हैं तो इससे उस सारे प्रोसेस को एक धक्का लगेगा, तो मैं नहीं समझता हूँ। मेरे विचार से जो वहां की उनकी जो रोहिंग्या के प्रति जो पॉलिसी है उसमें कोई खास बदलाव आने वाला नहीं है, क्योंकि एक वहां पर उनके ऊपर चीन भी थोड़ा कह रहा था, इफ आई कैन यूज द वर्ड, थोड़ा सा दबाव डाले हुए था ये करने के लिए, और भारत भी उनसे कह रहा था जो आप बातचीत से जो भी है रिपैट्रिएशन आप करिए, आपको मालूम है उनको उनके जो अपने कॉन्स्टिट्यूशन है उसमें ये इसको रोहिंग्यास को माइनॉरिटी एक नहीं रेकग्नाइज किया हुआ है, 35 और उनके हैं माइनॉरिटीज, परंतु रोहिंग्या को वो अपनी म्यांमार की माइनॉरिटी वो नहीं मानते हैं, इसीलिए उनके लिए ये भी दिक्कत है जो उनको कैसे अकोमोडेट किया जाए। तो मेरे विचार से उनको उनके बारे में रोहिंग्या के साथ जो पॉलिसी है उसमें कोई खास तब्दीली नहीं आएगी मेरे विचार से ये कू के होने से या औसान सूची के चले जाने से।
अच्छा, जो रीजनल पावर्स हैं जैसे चाइना है इंडिया है, अब इनका क्या रोल होना चाहिए और ये क्या रोल प्ले कर रहे हैं?
देखिए, चाइना ने तो इसको क्रिटिसाइज नहीं किया है, आप बड़ी अच्छी तरह जानते हैं, और जो यूएन सिक्योरिटी काउंसिल में भी उन्होंने कहा है तो सभी कुछ कहा है, रिस्टोर करिए डेमोक्रेसी, इसको लाइए वापस वगैरह वगैरह, पर कंडेम नहीं किया है इसको, इसकी पूरी तरीके से वो नहीं की है, आलोचना नहीं की है, जो भाई जो हुआ है बहुत खराब हुआ है वगैरह। ये चाइना और रूस के, क्योंकि वो परमानेंट मेंबर्स हैं, तो ये कंडेम नहीं हुआ है। और इनके तो जो इक्वेशन थी आर्मी की और चाइना की, वो तो बड़ी अच्छी इक्वेशन रही है, क्योंकि जब और देशों ने सैंक्शंस लगाए हुए थे तब उनका चीन के साथ तो बड़ा अच्छा, चाहे वो बिजनेस हो या और किसी तरीके के उनके ताल्लुकात हो या कोऑपरेशन हो, वो तो बड़ी अच्छी तरीके से चल रहा था। तो इसीलिए मेरे विचार से चीन के साथ उनको ये ले जाने में आगे कोई दिक्कत नहीं। जहां तक भारत का हिसाब है, हमने, आपने देखा होगा, हमारे ऑफिशियल स्पोक्स पर्सन ने कहा है, रिग्रेट एक्सप्रेस किया है जो जो वहां पर हुआ है और डेमोक्रेसी के विरुद्ध जो वहां पर एक्शन किया गया है। और हमारी सरकार ने तो कहा है जो डेमोक्रेसी को रिस्टोर किया जाए, पर ये कहते हुए भी मेरे विचार से जो वहां पर, क्योंकि म्यांमार हमारा बहुत अहम पड़ोसी देश है, नेबर है, हमारा करीब 1640 किलोमीटर लॉन्ग हमारा बॉर्डर है, सीमा है उनके साथ, चार हमारे प्रदेश हैं, वहां से हमारे यहाँ पर काफी मर्तबा टेररिस्ट अटैक्स हुए हैं, बड़े एक्सट्रीमिस्ट मिलिटेंट्स वहां पर म्यांमारी टेरिटरी में रहते हैं, तो इनसे हमारा बड़ा अच्छा कोऑपरेशन रहा है म्यांमार के साथ, म्यांमार आर्मी के साथ भी हमारा बड़ा अच्छा कोऑपरेशन रहा है। और हम तो चाहेंगे जो ये कोऑपरेशन चलता रहे, बढ़ता रहे। हमने अभी पिछले ही साल हमारे चीफ ऑफ आर्मी स्टाफ भी वहां पर गए थे, अक्टूबर में फॉरेन सेक्रेटरी गए थे, दोनों साथ साथ गए थे। हमारे बड़े अच्छे बॉर्डर पर कोऑपरेशन है, इंफ्रास्ट्रक्चर क्रिएट करने में कोऑपरेशन है। हमने एक उनको अभी अभी उनकी नेवी को, म्यांमार की नेवी को एक सबमरीन भी गिफ्ट की है। वहां पर हमने करीब 1.5 मिलियन, 15 लाख वैक्सीन्स, एस्ट्राजेनेका के वैक्सीन्स भी हमने गिफ्ट किए हैं अभी हाल ही में। कौन सी तारीख को, 16 तारीख को हमारे यहाँ पर वैक्सीन रोल आउट शुरू हुआ और वहां पर हमारे 21 तारीख को ये गिफ्ट पहुंच गई थी। तो इसीलिए हमारे रिश्ते अच्छे हैं, संबंध अच्छे हैं, और इकोनॉमिक कोऑपरेशन भी है, और हमारी सिक्योरिटी के लिए भी, सुरक्षा के लिए, जैसे मैंने कहा वहां पर इंसर्जेंट एलिमेंट्स हैं जो कि दूसरे साइड पर, और काफी हद तक उनका कोऑपरेशन के साथ हम उनके साथ डील करने में पिछले सालों में सफल हुए हैं। तो मैं ये समझता हूँ जो ये कोऑपरेशन भी हमारे लिए अहम है और इसको आगे चलना चाहिए।
अमेरिका में बाइडेन साहब की हुकूमत बरतर इकतदार आई है और दूसरी वेस्टर्न पावर्स भी हैं। क्या अमेरिका की नई हुकूमत के लिए और बकिया वेस्टर्न पावर्स के लिए ये सिचुएशन एक चैलेंज है?
देखिए, चैलेंज तो यकीनन है, क्योंकि दो तीन चीजें इसमें मैं कहूंगा। एक तो बाइडेन साहब आए हैं, कहते हैं जो डेमोक्रेसी को सपोर्ट करेंगे, और उन्होंने कहा जो पहले साल में ही, इसी साल में वो एक इंटरनेशनल कॉन्फ्रेंस ऑन डेमोक्रेसी, तो इसीलिए लोकतंत्र है, जनतंत्र है, इसको तो वो आगे ले जाने, जमहूरियत को आगे ले जाने में, ये तो बिल्कुल ही इज कमिटेड टू इट। और जो उनका पहला वक्तव्य था अभी 4 तारीख को स्टेट डिपार्टमेंट में जो उन्होंने कहा है, तो पहला ही उनका सेंटेंस था अमेरिका इज बैक और दूसरा डेमोक्रेसी इज बैक, तो इसीलिए डेमोक्रेसी को तो बहुत अहमियत देते हैं। दूसरी बात, उन्होंने सबसे पहले ही मुद्दा, देखिए और भी है, चीन के बारे में भी बोले, रूस के बारे में भी बोले, पहला मुद्दा उन्होंने म्यांमार या बर्मा का उठाया जो वहां पर ये होना चाहिए। पर देखिए, मैं तो ये समझता हूँ जो पहले का अगर हम तजुर्बा देखें तो हमने यही देखा है जो जब वेस्ट ने सैंक्शंस लगाए हैं, क्योंकि अभी भी वो क्या कर सकते हैं, सैंक्शन लगा देंगे, सैंक्शन लगा देंगे, जो मतलब म्यांमार को आप और ज्यादा चाइना के एम्ब्रेस में आप धकेल देंगे। तो ये सोचना चाहिए जो ये और दुनिया के लिए, अभी वो कहते हैं चाइना इज आर मेजर कंपेटिटर एंड मेजर एडवर्सरी, क्या उनके सामरिक हित में है, स्ट्रेटेजिक इंटरेस्ट में है जो इनको फिर आप चाइना के आगोश में डाल दीजिएगा? क्योंकि अगर और कुछ कहीं से भी उनको सपोर्ट नहीं मिलेगा, और चीन जैसे मैंने कहा उन्होंने तो बिल्कुल क्रिटिसाइज करने से भी मना कर दिया है, तो उनके पास जाएंगे, उनसे इन्वेस्टमेंट जाएगा। और चीन तो चाहता है, जो ये चाइना म्यांमार इकोनॉमिक कॉरिडोर है वो चाहता है, जैसे उसने हम्बनटोटा में बनाया है अपना पोर्ट बनाया है, वैसे ही बे ऑफ बंगाल में भी, वहां पर म्यांमार में भी वो पोर्ट बना है वगैरह वगैरह। तो वो तो अपना इन्फ्लुएंस, वो एक उनका जो डैम है पुराना मिथसोने डैम, जो 2011 में उन्होंने उसके ऊपर रोक लगा दी थी एनवायरमेंटल कंसिडरेशन से, पीपल्स ऑपोजिशन थी वगैरह वगैरह, तो वो फिर सब उसको, इनके पास कोई और अल्टरनेटिव नहीं रह जाएगा। तो मैं समझता हूँ लॉन्ग टर्म उसके लिए शायद वेस्टर्न कंट्रीज और अमेरिका और बाइडेन साहब के लिए इतना फायदेमंद नहीं होगा। दे शुड हैव अ मोर बैलेंस्ड अप्रोच, जो जियोपॉलिटिकल इंटरेस्ट, जियोपॉलिटिकल सर्कमस्टेंसेस, सिचुएशन कैसी है उसको मद्देनजर रखते हुए वो जो आगे के कदम उठाते हैं वैसे उठाना चाहिए।
ये थे भारत के एक साबिक सीनियर सिफारतकार अशोक सजनहार।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
ये प्रोग्राम मंगल के रोज रिकॉर्ड किया गया है और इस वक्त हमारे साथ टेलीफोन लाइन पर मौजूद है ढाका से प्रोफेसर आमना मोहसिन। प्रोफेसर आमना मोहसिन ढाका यूनिवर्सिटी में इंटरनेशनल रिलेशंस पढ़ाती हैं और आलमी हालात और खत्ते की सूरत हाल पर गहरी नजर रखती हैं। प्रोफेसर आमना मोहसिन साहिबा, ये फरमाइए कि म्यांमार की जो इस वक्त सूरत हाल है, जहाँ फौज ने टेक ओवर कर लिया है, उसके असबाब आप क्या समझते हैं, क्या है?
मुझे जो लग रहा है कि पहली जो बात है कि जो रोहिंग्या रिफ्यूजी लोगों को लेके वहाँ भी आर्मी जो है उसके खिलाफ इंटरनेशनल कोर्ट ऑफ जस्टिस की मतलब के जो रवायात चल रही हैं वहां पे अगर आप जरा गौर करें तो आपको पता चलेगा कि आर्मी को ही वहां पे मतलब ट्रायल में उसको ही इट विल बी हेल्ड रिस्पॉन्सिबल। और यहाँ पे जेनोसाइड की एलिगेशन बहुत स्ट्रॉन्गली आ रही है, तो एक ऐसी आर्मी जिसने जो यहाँ पे बहुत मुद्दत से पावर में है उसके लिए इस चीज को हजम करना कि वो एक जेनोसाइडल आर्मी है एक बड़ी बात है। और वो और आर्मी को ऐसा लग रहा था कि उसकी जो वेस्टेड इंटरेस्ट है, उसकी जो पावर है यहाँ पे थ्रेटन्ड, ये एक बड़ी बात है। दूसरी है आर्मी की, बहुत आर्मी हम देख रहे हैं कि वहां पे बहुत सारे वहाँ की जो रिसोर्सेज हैं उनके साथ वो इन्वॉल्व हो, उनकी जो क्राइम्स हैं उन सबके साथ आर्मी की इन्वॉल्वमेंट हम देखते हैं। यहाँ पे ड्रग ट्रैफिकिंग बोले आप, यहाँ की दूसरी चीजों को भी अगर आप देखें आर्मी की वहां पे अपनी पैटर्न क्लाइंट टाइप की रिलेशनशिप वहां पे स्टैब्लिश हो गई है। अगर मगर वहां पे अगर डेमोक्रेसी धीरे धीरे अगर वो स्टैब्लिश भी हो जाए वो भी आर्मी के लिए थ्रेट है। और हमने ये भी देखा है कि जो इलेक्शन हुए थे वहां पे दिसंबर में, वहां पे आर्मी ने जिस पार्टी को बैक किया था यूएसडीपी, वहां उसके लिए इतनी ज्यादा सपोर्ट नहीं थी। और आंग सान सू की जो पार्टी थी वहां इट वन लैंडस्लाइड विक्ट्री, वो भी हमने देखी है। एंड हालांकि यहाँ पे कोरोना है, येट 70% ऑफ द पीपल दे केम आउट टू वोट, के लोग वहां के जो आवाम है उनके दिलों में दे वॉन्ट डेमोक्रेसी। सो इस सब फैक्टर्स को हम अगर देखें, इनको अगर हम एनालिसिस करें से बहुत ये मतलब के जाहिर हो जाता है कि आर्मी अपनी इंटरेस्ट जो है उसकी अपनी जो वेस्टेड इंटरेस्ट जो उसकी वहां पे उन्होंने एस्टेब्लिश की थी, दीज आर बीइंग थ्रेटेड। तो आर्मी इसीलिए मुझे मतलब इसीलिए आर्मी ने रिटायर किया
है। जो रोहिंगास का इशू है इसका इस मामले में कितना दखल है मार्शल लॉ लगने में?
रोहिंगास का जो इशू है बिकॉज आईसीजे में जो केस गया है वहां से ये तो बहुत क्लियरली एस्टेब्लिश हो रहा है, इनफ एविडेंस है जिससे हम एस्टेब्लिश कर मतलब इसको एस्टेब्लिश करने का कि यहाँ पे जेनोसाइड हुई है और एक आर्मी को दैट इट हैज कमिटेड जेनोसाइड उस इंस्टीट्यूशन के लिए ये एक बहुत नाजुक हालत में वो पड़ जाएगी और उस इंस्टीट्यूशन के लिए दिस इज एन इंस्टीट्यूशन थ्रेट टू द इंटीग्रिटी ऑफ दैट इंस्टीट्यूशन।
प्रोफेसर आमना मोहसिन ये फरमाइए कि इस वक्त तो जो इंटरनेशनल कम्युनिटी है उसकी क्या जिम्मेदारी है, किस तरह से इस सिचुएशन को डील किया जा सकता है?
इंटरनेशनल कम्युनिटी की तो बहुत बड़ी जिम्मेदारी है ऑफकोर्स। देखिए आप एक है रोहिंगा केस में किस तरह की जिम्मेदारी है, ऑफकोर्स यहाँ पे जब जेनोसाइड होती है दिस इज अ क्राइम अगेंस्ट ह्यूमैनिटी और इफ इट इज अ क्राइम अगेंस्ट ह्यूमैनिटी इसकी ग्लोबल रिस्पॉन्सिबिलिटी होती है, यूनाइटेड नेशंस की ये रिस्पॉन्सिबिलिटी है, इंटरनेशनल कम्युनिटी की रिस्पॉन्सिबिलिटी है कि आप ह्यूमन राइट्स की यू नो लाइक इट हैज टू बी एस्टैब्लिश, वो एक बड़ी बात है। और दूसरी बात है कि यहाँ पे एक डेमोक्रेटिकली इलेक्टेड गवर्नमेंट को हटा के आर्मी अगर कूप कर दे तो दैट इज अ वायलेशन ना इंटरनेशनल कम्युनिटी की, तो वो जिम्मेदारी होती ही है बिकॉज इनके यहाँ पे ह्यूमन राइट्स वायलेशन की बातें होती हैं और सब कुछ मिला के मतलब कि इंटरनेशनल जो नॉर्म्स हैं उसके खिलाफ ही तो जा रही है पूरी चीज
ये। और फरमाइए कि म्यांमार में मार्शल लॉ लगने का रीजनल कंट्रीज पर क्या इम्पैक्ट होगा?
देखिए म्यांमार बहुत बहुत लंबी मुद्दत तक म्यांमार में मार्शल लॉ ही थी, तो मुझे लगता है कि इसमें नेगेटिव रिएक्शन होंगे। जो चीज है कि अगर आप रीजनल रिएक्शन देखें वहां पे मतलब हमने देखा है कि इंडिया से भी जो रिएक्शन है इट इज कॉल्ड दैट डेमोक्रेसी शुड यू नो डेमोक्रेसी के फौड़ी गई है। फिर आसियान कंट्रीज भी वही उनकी स्टेटमेंट भी आसियान की स्टेटमेंट भी ऐसी थी कि द विल ऑफ द पीपल के आवाम जो चीज चाहती हैं वो चाहते हैं वो ही मतलब कि उसी की दैट शुड प्रिवेल। सो मुझे नहीं लगता कि इसके इस मतलब कि म्यांमार इज वन कंट्री जिसको देख के दूसरे मुल्कों की आर्मी में एडवेंचरिज्म हो सकती है बिकॉज ऑलरेडी वहां पे प्रोटेस्ट हो रहे हैं और वहां पे फेसबुक वगैरह उन लोग फेसबुक सोशल मीडिया उन लोगों ने बंद कर दिया है। दिस इज नॉट मतलब कि अभी ऐसी हालात नहीं है कि लोग मार्शल लॉ को मान लेते हैं, तो इस तरह की इन हालात में मुझे वो आई एम नॉट कंसर्न कि दूसरे मुल्कों में आर्मी में एडवेंचरिज्म आ गया, आई डोंट थिंक दैट इज एन इशू एट ऑल। मुझे लगता है रादर पीपल आर कंसर्न अबाउट इससे रोहिंगा रिपैट्रिएशन इशू की इशू इट माइट बी डिले एंड अदर थिंग इज दैट यू नो लाइक वहां पे डेमोक्रेसी जितनी भी वीक थी फिर भी किस्म की डेमोक्रेसी थी सो इट हैज गॉन बैक अगेन।
बांग्लादेश में किस तरह का रिएक्शन है इस पर सिचुएशन पर?
पीपल बांग्लादेश में डेफिनेटली यहाँ पे तो कंसर्न हो गई, यहाँ पे 10 लाख के करीब रोहिंगा रिफ्यूजी को होस्ट कर रहे हैं तो हमारी तरफ से ये कंसर्न रहेगा कि फिर ये रिफ्यूजी कब वापस जाएंगे, किन हालात में वापस जाएंगे और वी आर द वंस हु हैव बीन इमीडिएटली अफेक्टेड बिकॉज ऑफ द रोहिंगा क्राइसिस।
ये गुफ्तगू कर रही थी प्रोफेसर आमना मोहसिन।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है और इस वक्त हमारे साथ टेलीफोन लाइन पर मौजूद हैं वॉशिंगटन में कायम पॉलीटेक के सीनियर रिसर्चर आरिफ अंसार. आरिफ अंसार साहब, म्यांमार में वहां की लीडर आंग सान सूची को बरतरफ करके फौज ने इख्तदार संभाल लिया है. अब वहां क्या सूरत हाल डेवलप हो रही है और बैन अल-अक़वामी सतह पर क्या हो रहा है?
और अब जो सूरत हाल डेवलप हो रही है वो यही है कि जो डेमोक्रेटिक नेशंस हैं उनकी तरफ से तो क्रिटिसिज्म हो रहा है कि ये जो है कि जमहूरियत की राह में जो म्यांमार का सफर था उसमें रुकावट आ गई है उनके रिमूवल से. और दूसरी तरफ ये है कि हम देख रहे हैं कि जो चीन है, रूस है, कुछ और ममालिक जो पैसिफिक के थाईलैंड वगैरह, उन्होंने उसको इतना क्रिटिसाइज नहीं किया और मिलिट्री को डायरेक्टली जो है अपने बयान में क्रिटिसाइज नहीं किया. और मगरब की तरफ से अब अमेरिका की तरफ से कम से कम जो है ये है कि गौर किया जा रहा है कि उनको सैंक्शन किया जाए, खासतौर पे ऐसे इदारे जो कि वो उनकी फौज से मुंसलिक हैं, ताकि उनको जो है किसी तरीके से जो है प्रेशराइज किया जाए कि वो वापस जो है एक इंतखाब की तरफ या जो अमल है जो उसकी वो आगे लेके बढ़े.
फौजी इंकलाब के दरपर्दा और जाहिरा असबाब क्या है?
एक तो जो है बैलेंस ऑफ पावर की जो चल रही है साउथ एशिया में, आप कह लें या पैसिफिक की तरफ भी है, ये आलमी जो उसका एंगल है वो ये है कि आंग सान सू ची
जी
उनका जो रुझान रहा वो मगरब की तरफ ज्यादा रहा, वो ह्यूमन राइट से भी उनका रिलेटेड रहा. उन्होंने जो फौज के खिलाफ अपनी मूवमेंट चलाई जो कि आखिर उनको नोबेल प्राइज भी मिला, फिर वो आगे जाके इंतखाब जीत के लीडरशिप भी बन गई. तो एक तो ये वाला अमल जो है चीन के ताल्लुकात हैं जो कि उससे रिलेटेड हैं कि जो अमेरिका, चीन और रूस की जो आलमी टसल्स है उससे रिलेटेड जो अमल है. चीन फौज के साथ भी ताल्लुकात हैं और उन्होंने भी उनको डायरेक्टली क्रिटिसाइज नहीं किया. और एक जो उनकी म्यांमार की अंदर की कश्मकश है जिसका मैंने जिक्र किया कि किस हद तक जो है वो खुश हैं एक सियासी लीडरशिप से, किस हद तक वो जो है फॉरेन पॉलिसी डिफेंस रिलेटेड मामलों में खुश हैं जो रुख आंग सान सू ची ने जो लिया हुआ था.
अब अमरीका को क्या करना चाहिए? अमरीका की बहसियत आलमी ताकत की क्या जिम्मेदारी है सिलसिले में?
वो अवामिल तो यही है कि सैंक्शंस किए जाएं, कोई लेवरेजेस यूज किए जाएं और प्रेशर बनाया जाए कि जो वापस जो है उनको डेमोक्रेटिक प्रोसेस की तरफ लिया जाए और जो एक रुझान तक रुक गया है. और उसमें यही बहस चल रही है कि क्या बेस्ट तरीका है, क्योंकि ऐसा भी कहा जाता है कि म्यांमार के आलमी ताल्लुकात जैसी वो इकोनॉमिक ट्रेड तो कर भी नहीं रहे थे और दो इदारे हैं वो भी जो है सैंक्शंस के शायद अंडर इतना इम्पेक्ट ना हो. और फिर ये भी है कि जो एलाइज है अमरीका के वो किस तरीके से, जापान है जिस तरह वहां उनके इंटरेस्ट है, बिजनेस इंटरेस्ट काफी है और उन्होंने भी अपने जो जो उनका कमर्शियल डीलिंग है उसको एक किस्म से फिलहाल सस्पेंड किया है जो रिपोर्ट कुछ है, ताकि प्रेशर बढ़ाया जाए उनकी जो मिलिट्री जनता है कि वो इस मामले को ज्यादा रोके ना या नॉर्मल की तरफ लाए. और सूची जो खुद भी मिलता है जैसे रोहिंगा से रिलेटेड जो मामला चले तो उसमें उन्होंने ज्यादा जो है एक चुप सी रही और उन्होंने मिलिट्री को क्रिटिसाइज नहीं किया और उसमें भी शायद यही वजह थी कि वो उसको एंकर नहीं करना चाहती थी मिलिट्री को उनकी नेगेटिव, और शायद वो समझती थी कि ये वाला एंगल कम अज कम जो है उसपे वो फौज के खिलाफ नहीं जाना चाहती थी और उसकी वजह से उनकी जो इंटरनेशनल रिप्यूट है उसको भी काफी हिट हुई. इस पे बहस यही चल रही है कि किस तरीके से उनको प्रेशराइज किया जाए और उसमें सैंक्शंस का ही ज्यादा की ज्यादा बात हो रही है.
आपने जो बात की है कि रोहिंगास के इशू पर आंग सान सू ची साहिबा ने फौज को नाराज नहीं किया बल्कि एक तरह से उनकी हिमायत की, क्या इसके बावजूद फौज के पास कोई जस्टिफिकेशन था इस मामले को उठाने का और फौजी टेक ओवर करने का?
और यही सबसे दिलचस्प सवाल है, मौजू है कि टाइमिंग इसकी जो है कि उन्होंने کیوں اس وقت سمجھا کہ یہ جو ہے, کیونکہ ایک طرح سے دیکھا جائے تو آنگ سو چی جو ہے فوج کے خلاف تو کوئی اس طرح کی کاروائی کر نہیں تھی, بلکہ جو یہ سب سے امپورٹنٹ جو روہنگا کرائسس رہا اس میں بھی سپورٹ حاصل انہوں نے ان کو بیک کیا اس چیز میں. لیکن جو اب یہ ورلڈ وائڈ جیو پولیٹکس چل رہی ہے اس میں شاید ان کو وہ ہے کہ شاید آنگ سان چی جو ہے ڈیفینس یا فورن پالیسی میں ایسے کچھ سٹیپس لیں جس کی وجہ سے ریجنل پاورز یا جو چائنا ہے وہ جو وائڈر گیم پلے آؤٹ ہو رہی ہے پیسیفک میں چائنا سے ریلیٹڈ, اور جس طرح سے چائنا اپنا انفلوئنس بڑھاتا جا رہا ہے چاروں طرف پیسیفک میں, کیا ان اس سے ریلیٹڈ کچھ خطرات تھے اور وہ اس وجہ سے یہ کاروائی اس وقت کی گئی. لیکن یہ دونوں عوامل ہیں میرے خیال جو کنیکٹڈ ہیں. انٹرنل پالیٹکس تو ٹھیک ہے, اس میں تو کچھ اتنا مسئلہ نہیں کرتا تھا کرونا وائرس سے ریلیٹڈ ٹھیک ہے, لیکن جو جیو پالیٹکس ہے وہ زیادہ میرے خیال ان کے نزدیک شاید امپورٹنٹ تھی, اس سے ریلیٹڈ جو عوامل ہیں اور اس کی وجہ سے یہ شاید فیصلہ ہوا.
بعض مبصرین کا کہنا یہ ہے کہ چین کا جو رول ہے وہ بڑا کریٹیکل ہے. آپ کیا دیکھتے ہیں کہ چین کس طرح سے پلے آؤٹ کرے گا اس پوری سچویشن میں, خاص طور پر ایسے میں جبکہ مغربی ممالک اس پورے عمل کی مخالفت کر رہے ہیں اور فوجی حکومت کو ناقابل قبول قرار دے رہے ہیں؟
جی, جو جس طرح کی رپورٹس ہیں سمے تو اسی طرح ہے کہ انہوں نے نہ صرف کریٹیسائز نہیں کیا ہے بلکہ اس کو ورڈز بھی یوز اس طرح سے نہیں کیے گئے کہ ہوا ہے یا نہیں ہوا ہے. تو اس لحاظ سے تو یہی لگتا ہے کہ وہ اس کو میانمار کا اندرونی معاملہ کہیں گے کہ ہاں ٹھیک ہے کہ وہ سپورٹ کرتے ہیں جس طرح سے بھی وہاں کی لیڈرشپ ہے اس کو ڈیسائیڈ کرتی ہے اور پیس فل طریقے سے معاملات کو ڈیل کیا جائے. بیانات ایسے بھی ہیں کہ روس نے بھی اسی طرح کا وہ کیا ہے, سٹانس لیا ہے, اور ان کے بھی جو ممالک ہیں ان کے ملٹری کے ساتھ بڑے اچھے ریلیشن بھی ہیں. تو اس لحاظ سے وہ یہی والا رول لے کے آگے چلنے کہ جب تک ان کی جو ہے وہ انٹرسٹ پورے ہوتے ہیں یا اس کے ساتھ الائن ہو رہے ہیں تو وہ تو میرا خیال ہے اس سے زیادہ آگے نہ پڑھیں. لیکن یہ ہے کہ ظاہری بات ہے کہ یو ایس اور چائنا کا جو ریلیشن ہے وائڈر, اس میں لیوریجز کا استعمال ہوتا رہتا ہے, اور شاید وہ کسی موقع پہ اگر کوآپریشن کی جہاں پہ بات آتی ہے امریکہ کے ساتھ اس موضوع پہ ہو سکتا ہے کہ اگر تعلقات اچھے ہوتے ہیں تو اس میں وہ پازیٹیو رول آگے بھی لے جانے کی کوشش کریں گے. اچھا ٹھیک ہے, لیکن چائنا کا جس طرح سے وائڈر سٹانس ہوتا ہے وہ اس طرح کے معاملات میں یہی کہتے ہیں کہ یہ اندرونی معاملہ ہے اور وہ اسی پہ انٹرفیئر سے گریز ہی رکھتے ہیں.
ریجنل امپیکٹ کیا ہوگا اس پوری سچویشن کا؟
جس طرح ہندوستان کی طرف سے بیانات آئے ہیں انہوں نے بھی اپنا جو ہے وہ سپورٹ جاری رکھا ہے اور اکنامک سپورٹ جو ہے اس کو بھی جاری رکھا ہے, اور کیونکہ ہندوستان بھی جو ہے اس وقت چین کے ساتھ اپنے نارتھن ایریا لداخ سے ریلیٹڈ ٹینشن بھی چل رہی ہے, ساؤتھ چائنا سی میں بھی چل رہی ہے, اور اس سے ریلیٹڈ اب یہ میانمار بھی اگر چین انفلوئنس میں چلا جاتا ہے تو وہ پھر جو ہے ایک بیلنس آف پاور والی جو گیم ہے اس میں پھر چائنا کا ہاتھ بھاری ہوتا جاتا ہے. لیکن یہ بھی ہے کہ جو ماضی میں دیکھا گیا کہ میانمار کی فوج جو ہے وہ بھی اپنے یہ نہیں چاہتے کہ وہ بالکل ہی چین کے ساتھ ایسے تعلقات بنا لیں کہ وہ بالکل ڈیپینڈنٹ ہو جائیں.
اچھا, چین اور انڈیا کی رائیول رہی, پھر ایشیا میں امریکہ اور چین کے درمیان جو کشمکش ہے, یہ پوری سچویشن پر کس طرح اثر انداز ہوگی؟
جی, بہت ہوگی, اور میری نظر میں تو وہ عوامل زیادہ امپورٹنٹ ہیں اس وقت, کیونکہ یہ جو ٹسٹ ہے اس میں جو درمیان کے ملک ہیں وہ کھینچتے ہیں, اور یہ ماضی میں بھی تاریخ کا بھی یہی ہے کہ جو چھوٹے ملک ہیں وہاں پہ یہ میڈیم سائز ملک بھی ہیں وہاں پہ یہ ریجنل پالیٹکس یہ تسل جو ہے کشمکش جو ہے یہ پلے آؤٹ ہوتی ہے کہ ظاہری بات ہے ایک پلیئر ان کو اپنے سفیر آف انفلوئنس میں لانا چاہتا ہے, دوسرے جو ہے وہ دوسرے سفیر آف انفلوئنس میں لانا چاہتے ہیں. اب جس طرح تھائی لینڈ کی حکومت جو ہے وہاں بھی ملٹری کا انفلوئنس ہے تو وہ بھی جو ہے کرٹیسائز اس کو نہیں کر رہے, فلپین ہو گیا انہوں نے بھی جو ہے کیونکہ وہاں بھی جو ہے وہ ایک اتھارٹیرین قسم کی گورنمنٹ ہے, تو اس کا ایک اہم پہلو ہے. اور دوسری طرف پھر جو ہے چائنا کا جو برکس کا ویژن ہے بیلٹ اینڈ روڈ انیشیٹو کہہ لیں آپ, اس میں بھی جو ہیں یہ طاقتیں امپورٹنٹ ہیں کہ یہ روٹس کہاں سے جائیں گے اور کس کا انفلوئنس جو ہے ان روٹس کے ارد گرد کے ممالک کا زیادہ ہوگا, بات جو عادت یہ ہے کہ جو ہندوستان اور چین کے تعلقات ہیں اور امریکہ اور چین کے تعلقات ہیں, اور دوسری طرف یہ ہے کہ امریکہ بھی ٹرانزیشن کر رہا ہے ٹرمپ صاحب سے بائیڈن کی طرح, اور یہ جو پالیسیز ہیں یہ کس طرح سے آتی ہیں, کھل کے سامنے آتی ہیں امریکہ کی, کیونکہ ٹرمپ صاحب جو تھے وہ اتھارٹیرین گورنمنٹس کو اس طرح سے کریٹیسائز نہیں کرتے تھے, نہ ہی وہ ہیومن رائٹس کو اتنا کوئی معاملہ بناتے تھے, وہ اپنے انٹرسٹ کو دیکھتے تھے, اور جو بائیڈن صاحب ہیں ڈیموکریٹک پارٹی آئی ہے تو وہ ہیومن رائٹس کے ایشوز کو زیادہ امپورٹنس دیتے ہیں اور اس کی بنیاد پہ پالیسیز کو فریم کرتے ہیں, تو اس لیے امریکہ ظاہری بات ہے اس چیز کو سامنے لائے گا, اور اس میں بھی ایک ابھرتی ہوئی سچویشن ہے بالکل, اور یہ اب سب ایویلویٹ کر رہے ہیں کہ میانمار کا اس طرح سے تبدیل ہونا وہاں حکومت کا, جہاں پہ چین کا فوج کے ساتھ تعلقات ہیں, روس چلیں ٹھیک ہے ان کے وہاں اتنے نہیں ہیں لیکن پھر بھی اس کو سپورٹ کرنا, یہ والے عوامل اب زیادہ پلے آؤٹ ہوں گے, لیکن کیا امریکہ صرف سینکشنز اور ہیومن رائٹس کے اس پہ ہی اپنے اس کو اپنے انٹرسٹ کو پورا کر سکے گا یا نہیں کر سکے گا, یہ عوامل ابھی پلے آؤٹ ہوں گے, اور ٹرمپ صاحب کی حکومت میں میانمار اتنا کوئی امپورٹنٹ رہا نہیں, امریکہ کو اب ایک قسم کا تھوڑا سا کیچ اپ کرنا پڑ رہا ہے.
یہ تھے عارف انصار.
آپ کی رائے ہمارے لیے بہت اہم ہے, فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @urduvoa.
یہ پروگرام منگل کے روز ریکارڈ کیا گیا ہے. اب ہم گفتگو کریں گے احتشام نظامی سے جو شکاگو سے ہمارے ساتھ ہیں, تجزیہ کار ہیں اور جنوب مشرقی ایشیا کے امور پر گہری نظر رکھتے ہیں. نظامی صاحب, میانمار میں ایک سویلین حکومت کو ختم کر کے فوج نے اقتدار پر قبضہ کیا ہے, اس کے لیے کیا جواز فراہم کیا ہے انہوں نے؟
دیکھیے بات یہ ہے کہ بہت سے ممالک ایسے ہیں کہ جہاں پہ فوج کا عمل دخل وہاں کے نظام حکومت میں بہت زیادہ ہے, خاص طور سے ایجپٹ کو دیکھ لیجئے یا ترکی کو دیکھ لیجئے کہ وہاں بھی فوج کا حصہ حکومت میں رہا ہے, بلکہ ایجپٹ میں تو ان کی حکومت زیادہ رہی ہے فوج کی اور ابھی بھی ہے. اسی طرح برما میں بھی 40 سال فوجی حکومت رہی ہے, جس کے بعد یہ جو خاتون آئیں انہوں نے بہت اسٹرگل کیا اور انہوں نے ایک نئی پارٹی بنائی, اور نئی پارٹی بنا کے وہ کسی طرح سے الیکشن جیت کے میدان میں آئیں, مگر پھر بھی ان کو فوج کے ساتھ ایک معاہدہ کرنا پڑا, اور ایک تہائی جو ممبر پارلیمنٹس ہیں ان کو اس معاہدے کے تحت فوج نے اپوائنٹ کرنا تھا, اور وزارت دفاع اور وزارت خارجہ یہ فوج کے پاس ہے اور اس معاہدے کے تحت, اور جو سلسلہ وہاں پہ چل رہا تھا میانمار میں فوجی بہرحال وہ اپنا اقتدار دوبارہ چاہتے تھے, جیسے کہ ایجپٹ میں آپ نے دیکھا کہ جمہوریت آ بھی گئی اور سول گورنمنٹ بھی آ گئی مگر اس کو چلنے نہیں دیا گیا, اسی طرح پچھلے سال ہی ایسا لگ رہا تھا کہ فوج کے جو یہ سربراہ ہیں یہ اقتدار سنبھالنا چاہتے ہیں مگر نہیں ہوا ایسا, اور پھر الیکشن ہو گیا, اور فوج کی جو ایک حمایت یافتہ سیاسی جماعت تھی وہ یہ سمجھ رہے تھے کہ وہ اس کسی طرح کامیاب ہو جائے گی تو فوج کی دسترس جو ہے وہاں کی حکومت پہ پوری طور پہ ہو جائے گی, مگر ایسا نہیں ہوا اور الیکشن میں اس کو بہت بڑی کامیابی ہوئی یہ جو خاتون ہیں ان کو
آنگ سان سوچی کی پارٹی کو,
جی ان کی پارٹی کو مل گئی نیشنل لیگ فار ڈیموکریسی NLD کے نام سے جو سیاسی جماعت, تو یہ بات ان کو ظاہر فوج کو اچھی نہیں لگی, اور جو سیاسی جماعت ہار گئی تھی اس میں شکست ہو گئی تھی اس نے دھاندلی کا الزام لگایا, اور یہ بھی دیکھا گیا ہے کہ 22 یا 23 نشستوں پہ انتخابات نہیں ہو سکے وہاں کے حالات کے تحت, تو جس کو بنیاد بنا کے عسکری قیادت نے تو معزول کیا, اور کہا یہ جا رہا ہے کہ بعض شہروں میں شہریوں کی طرف سے رد عمل سامنے آیا ہے, وہ باہر سڑکوں پہ نکلے ہیں اور انہوں نے فوجی حکومت کو مسترد کیا ہے, مگر کوئی ایسی خاطر خواہ جو ریزسٹنس ہے وہ ابھی تک نظر نہیں آ رہی ہے, سوائے اس کے کہ عالمی برادری میں اس عمل کو اچھی طرح سے نہیں دیکھا گیا, خاص کر کے امریکہ برطانیہ اور فرانس اور دوسرے ممالک جو ہیں وہ اس کو بہتر نہیں سمجھ رہے ہیں، مگر سب سے بڑی بات جو ہے کہ اس ریجن میں جتنے ممالک ہیں ان کی طرف سے کیا رد عمل آیا ہے، یہ بہت امپورٹنٹ چیز ہے. خاص کر چائنا جس کا عمل دخل میانمار کے سلسلے میں بہت زیادہ رہا ہے، اس کی سرحدیں چائنا سے ملتی ہیں اور تجارت بھی چین سے ہی زیادہ ہوتی ہے، اسی سے گزارا بھی ان کا ہوتا ہے. تو امریکہ نے ابھی آپ نے خبروں میں دیکھا ہوگا کہ امریکہ نے یہ بلکہ دھمکی دی ہے کہ وہ کی امداد بند کر دیں گے، اور ظاہر ہے کہ ایک ایسا ملک ہے میانمار کے اس کا اثر تو پڑے گا ان کی معیشت پہ. اب دیکھنا یہ ہے کہ اقوام متحدہ بھی اس کو چیلنج کر رہی ہے کہ عالمی برادری کیا کرتی ہے وہاں پہ اس جو یہ جو انقلاب آیا ہے اس کے سلسلے.
اچھا چین کس طرح سے ریئیکٹ کر رہا ہے اور کیا اس کا رویہ ہونا چاہیے، آپ کیا سمجھتے ہیں؟
دیکھیں چین چونکہ میانمار کو کی حمایت کرتا آیا ہے، حتیٰ کہ یہ جو روہنگیا مسلم کے اوپر جو بھی قیامت ٹوٹی ہے اور تقریباً 10 لاکھ کے قریب لوگ دھکیل دیے گئے ہیں، وہ بنگلہ دیش میں اس وقت پڑے ہوئے ہیں کیمپوں میں، تو ان کے لحاظ سے اور اس کی روشنی میں بھی چین نے میانمار کی ہی حمایت کی ہے اور وہ میانمار کے پیچھے کھڑا ہے پشت پہ، اور تجارتی بنیاد پہ بھی، جیسا کہ میں نے کہا کہ تجارتی بنیاد پہ بھی چین ہی ان کے ساتھ بڑا پارٹنر ہے، اکنامک پارٹنر، جس کی وجہ سے ان کی اکانومی بھی سنبھلی ہوئی ہے. تو اور ماضی میں بھی جب فوجی حکومت تھی تب بھی چین کی حمایت میانمار کو رہی، اور جو سول گورنمنٹ آئی اس میں بھی ان کو رہی. تو ابھی چین کا رویہ جو ہے، جو رد عمل سامنے آیا ہے، بہت محتاط نظر آیا ہے، اور ان کا کہنا یہ ہے کہ وہ حالات کا بہت جائزہ لے رہے ہیں. تو اب ایک دو دن میں صورتحال کھل کے سامنے آئے گی کہ چین کیا کرتا ہے، لیکن میرا خیال ہے کہ چونکہ امریکہ نے فوراً ایک رد عمل ظاہر کیا ہے اور بالکل براہ راست کیا ہے کہ وہ اس کو پسند نہیں کرے گی، تو ممکن ہے کہ چین میانمار کی پشت پہ کھڑا ہو جائے، مجھے ایسا لگتا ہے.
یونائٹڈ نیشنز کا جو رول ہے تھرو آؤٹ میانمار کے معاملے میں، اس کے بارے میں آپ کیا کہیں گے؟ اور اس مرتبہ جب ایک مرتبہ پھر ایک گورنمنٹ، سویلین گورنمنٹ کو، الیکٹڈ گورنمنٹ کو ختم کیا گیا ہے، اقوام متحدہ کا بیہیویئر کیا ہے؟
اقوام متحدہ نے تو کھل کے اس کی مذمت کی ہے، اور انہوں نے ان کے جو سیکرٹری جنرل ہیں انہوں نے تو کھل کے کہا ہے کہ یہ اس کو تسلیم نہیں کریں گے ایسی، اور اس سلسلے میں بہت ہی سخت رد عمل سامنے ان کا آ رہا ہے. اور مگر یہ کہ دیکھنا یہ ہے کہ اقوام متحدہ کس حد تک اثر انداز ہو سکتی ہے، اس لیے کہ دوسرے ممالک کے معاملے میں، خاص کر کے میانمار ہی کو دیکھ لیجیے، کہ یہ جو روہنگیا مسلمز کا معاملہ ہے اس میں بھی اقوام متحدہ روہنگیا ریفیوجیز کے ساتھ کھڑی نظر آئی ہے، مگر وہ اب تک کچھ کر نہیں سکی ہے، اور وہ کوشش یہ کرتی ہے کہ ان کو، میانمار کی حکومت کو راضی کیا جائے کہ ان کو ایک شہری کی حیثیت سے واپس لیں. اور اسی لیے بنگلہ دیش کی کوشش یہ تھی کہ کسی طرح سے میانمار کی حکومت سے معاہدہ کر کے یہ جو روہنگیا ریفیوجیز ہیں ان کو واپس بھیجا جائے، اور بہت حد تک دونوں ممالک میں ایک معاہدے ہوتے بھی رہے ہیں، مگر اقوام متحدہ اس کی مخالفت کرتی ہے کہ جو اسٹیٹس کو ہے، یعنی جو میانمار حکومت کی پالیسی ہے ان کے بارے میں، وہ تبدیل ہونی چاہیے، اس کے بعد وہ واپس جائیں، یعنی اپنے ایک شہری کی حیثیت سے. اور بنگلہ دیش کی خواہش یہ ہے، کوشش یہ ہے کہ چاہے جیسے بھی ہو وہ بنگلہ دیش سے نکل کر میانمار پہنچ جائیں، مگر اقوام متحدہ اس کی مخالفت کرتی ہے. تو اقوام متحدہ یقیناً سول گورنمنٹ چاہتی ہے اور کھل کر اس کا اظہار کیا ہے، اور دوسرے روہنگیا ریفیوجیز کے معاملے میں بھی وہ روہنگیا ریفیوجیز کا ساتھ دیتی ہے، جبکہ جو وہاں کی فوجی حکومت ہے وہ ان کے بہت شدید مخالف ہے، اور اسی کے عمل کی وجہ سے ان کو وہاں سے نکالا گیا ہے.
فوج کو مطمئن کرنے کے لیے آنگ سان سوچی نے بھی روہنگیاز کے اوپر کوئی سٹینڈ نہیں لیا ان کے ایشو کے اوپر، آپ کیا کہیں گے اس بارے میں، کیا یہ حقیقت ہے؟
جی بالکل ٹھیک ہے، یہ اس لیے کہ سوچی نے جب عالمی عدالت میں وہ پیش ہوئی تو انہوں نے ہمدردی کا اظہار تو کیا ان مسلمانوں کے ساتھ کہ جن کے ساتھ نسل کشی کی گئی، اور یہ کہا گیا کہ ہاں زیادتیاں ہوئی ہیں ان کے خلاف, مگر انہوں نے اس عدالت میں پیش ہو کر فوج کی بے گناہی کی بھی شہادت دے دی, اور یہ ایک طرح سے ان کی بزدلی تھی اور حالات سے سمجھوتا تھا. اسی لیے بڑی بڑی جو ایجنسیز ہیں جو جنہوں نے ان کو ایوارڈ بھی دیا تھا وہ واپس بھی لے لیے گئے, اور جن لوگوں نے ان کو دیا تھا نوبل پرائز ان لوگوں کو بھی شرمندگی اٹھانی پڑی کہ انہوں نے ایک ایسی خاتون کو دے دیا جنہوں نے اقتدار کی خاطر ان کی مذمت تو کرنا کجا ان کی حمایت کی ہے عالمی عدالت کے کٹہرے میں کھڑے ہو کر.
اچھا, روہنگاس کے ساتھ فوج کو کیا ایشو کیا ہے؟
دیکھیں یہ تو ایک بہت بڑی طویل تاریخ ہے جنرل نیون کے زمانے سے, کہ جب آپ کو پتا ہے کہ برطانیہ کبھی ان کو فتح کرتا رہا ہے کبھی برطانیہ کے ہاتھ سے نکلے, اور برطانیہ نے جب فتح کیا تھا تو وہ ہندوستان سے وہ لے کر کے آئے تھے مسلمانوں کو وہاں پر جو نظام حکومت چلانے کے لیے, تو اس وقت سے ان کا آنا جانا تھا. جب فوج برسر اقتدار آئی تو اس نے جو برطانوی سسٹم تھا اس کے خلاف کام کرنا شروع کیا, اور ظاہر ہے کہ یہ لوگ جو لائے گئے تھے وہاں انفراسٹرکچر کے لیے ان کے خلاف بھی فوج ہو گئی جنرل لیون کے زمانے سے, اور وہ ان کو شہریت دینے سے انکاری رہے, اور یہ سلسلہ چلتا رہا, اور بعد میں یہ برسا برس سے یہ کوشش کرتے رہے کہ کسی طرح ان کو شہریت مل جائے وہاں کی, اس لیے کہ وہ تمام بنیادی سہولتوں سے محروم تھے جب سے برطانیہ کا اقتدار وہاں سے ختم ہوا تھا. تو تنگ آ کر کے ان کا ایک چھوٹے سے گروپ نے مسلح کاروائی شروع کر دی روہنگیا جو راکھین کے جو مسلمان تھے, اور فوج نے اس کو بہانہ بنا کے ان کو کرش کرنے کے لیے پوری آبادی کو تہس نہس کر دیا, آگ لگا دی, ان کو باہر پھینک دیا. تو یہ سلسلہ جو ہے فوج کا اور ان کا یہ سلسلہ چل رہا تھا, اور یہ انہوں نے ایک بہانہ بنایا چونکہ مسلح جدوجہد شروع کر دی تھی ایک چھوٹے سے گروپ.
میانمار میں ماشاء اللہ لگنے سے ریجنل امپیکٹ کیا ہوگا؟
دیکھنا یہ ہے کہ اس علاقے کے جو ممالک ہیں وہ اس پہ کیا رد عمل دیتے ہیں. جو سب سے بڑا رد عمل چین اور جاپان کا ہے, اور جاپان نے بھی اس سلسلے میں بہت محتاط رد عمل ظاہر کیا ہے کہ انہوں نے بھی کہا ہے کہ ہم جائزہ لے رہے ہیں لیکن سول حکومت کے حق میں ہی انہوں نے کہا ہے, مگر بہت شدید رد عمل ان کا نہیں ہے. اور اسی طرح سے اور دوسرے تھائی لینڈ اور ملیشیا انہوں نے بھی محتاط اپنا رد عمل دیا ہے کہ سول حکومت کے خلاف فوج کا یہ قدم نہیں اٹھانا چاہیے تھا. اب صرف نظریں ہیں چین کے اوپر کہ چین کیا قدم اٹھاتا ہے اس سلسلے میں اور کیا اپنا رد عمل دیتا ہے. امریکہ کے مقابلے میں اگر وہ یہ دیکھے گا کہ امریکہ نے فوجی حکومت کے خلاف شدید رد عمل کا اظہار کیا ہے تو ہو سکتا ہے کہ وہ وہاں پہ یہ ان کا اندرونی معاملہ قرار دے دے, اور یہ ان سے دونوں سے کہے کہ وہ مل کر کے دوبارہ ڈائیلاگ کریں اور اس سلسلے میں کوئی فیصلہ کریں.
کیا خطے کے جو ممالک ہیں ان کی آرمیز کو انکریجمنٹ ملے گا اس سچویشن سے, وہ بھی اس قسم کی ایڈونچرزم کر سکتی ہیں؟
دیکھیے جو پڑوسی ممالک ہیں وہاں پہ تو آپ دیکھ لیجئے کہ تھائی لینڈ ہے, تھائی لینڈ میں بھی یہ رسا کشی چلتی ہے اور فوج کی بھی کافی عمل دخل وہاں کی حکومت پہ بھی ہوتا ہے. چین میں کوئی آپ اس کو جمہوریت نہیں کہہ سکتے, تو وہ وہاں کے جو اس ریجن میں جو ممالک ہیں سوائے ملیشیا کے, وہ میرا خیال ہے کہ یہی چاہیں گے کہ فوج اور سول جو سیاسی پارٹی ہے سوچی کی ان کے ساتھ ان کا کوئی معاملہ حل ہو جائے مذاکرات کے ذریعے, اور کوشش وہاں کے ریجنل ممالک کی یہی ہوگی. ہو سکتا ہے کہ چین بھی اسی پر دباؤ ڈالے کہ دونوں مل کے بیٹھیں اور سیاسی ڈائیلاگ کریں, اور سیاسی ڈائیلاگ ہو جانا بہتر ہے تاکہ یہ کوئی مزید خون خرابہ نہ ہو جس کی توقع تو تھی مگر ابھی تک ایسا ہوا نہیں ہے.
اچھا, میانمار میں روہنگاس کی تعداد کتنی ہے؟
دیکھیے تعداد تو ان کی کوئی ابھی میں آپ کو نہیں دے سکتا حتمی, مگر صرف راکھین کا جو علاقہ ہے اس کے علاوہ بھی جیسے کہ ینگون یعنی جو رنگون تھا وہاں بھی لوگ رہتے ہیں اور دوسرے تجارتی جگہ پہ بھی مسلمان رہتے ہیں, مگر ان کے ساتھ کوئی ایسا دوسرے علاقے کے مسلمانوں کے ساتھ کوئی ایسا معاملہ نہیں ہوا ہے وہاں پہ یا میانمار میں. راکھین کا علاقہ شروع سے ہی متنازع رہا ہے, اس لیے کہ وہیں پہ لا کے زیادہ تر مسلمانوں کو برطانیہ نے آباد کیا تھا, اور وہ چونکہ وہ سرحد بھی ہے, وہ کہ بحری سرحد ہے یعنی کہ سمندر ہے, مگر وہیں سے بحری راستے کے ذریعے وہ لوگ بحاظرین آتے رہے ہیں 100 سال پہلے, مگر وہ وہیں زیادہ آباد ہوئے ہیں اور وہیں معاملہ ہے کہ ان کو شہریت نہیں دی گئی جس کی وجہ سے یہ معاملہ, بلکہ بہت ساری بنیادی چیزیں ہیں کہ وہاں کے جو مسلمان ہیں اس علاقے کے ان کے بارے میں کہا جاتا ہے کہ وہ ان کے بچے پیدا ہوتے ہیں تو ان کا نام بھی وہ اپنی مرضی سے نہیں رکھ سکتے, شادیوں کے لیے بھی ان کو اجازت لینی پڑتی تھی وہاں کی حکومت سے, اور یہ سارے پرابلمز ان کے ساتھ, وہ سفر نہیں کر سکتے اس لیے کہ شہریت ان کے پاس نہیں ہے, تو وہ کوئی شناختی ان کے پاس کوئی ایسا دستاویز نہیں ہے جس کے ذریعے وہ سفر کیا کریں اندرون ملک بھی, باہر ملک تو الگ دور کی بات ہے. تو یہ سارے جو معاملات ہوتے ہیں وہ برسا برس سے چلے آ رہے تھے, اور جس سے تنگ آ کے انہوں نے ان کے ایک چھوٹے سے گروپ نے جو مسلح جدوجہد کی, جس کے نتیجے میں فوج نے پھر شدید کاروائی کی اور کئی مرحلوں میں کاروائی کی اور ان کے پوری بستی کی بستی کو آگ لگا کے اجاڑ دیا اور اس طرح سے ان کو دھکیل دیا, اور وہ کئی لوگ غرقاب ہو گئے پانی میں اور کئی لوگ پہنچنے میں کامیاب ہو گئے چٹاگاؤں کے علاقے کوکسل بازار میں.
تو اب میانمار میں روہنگیاز بالکل نہیں ہیں,
بہت تھوڑی سی تعداد میں ہیں, اور وہ بھی بےچارے بہت ہی پریشان حال ہیں, کیمپوں میں ہیں, کہیں چھپے ہوئے ہیں, تو اس طرح سے
کیا یہ امید اب رکھنی چاہیے کہ روہنگیاز کی واپسی کے لیے کوئی معاہدہ ہو سکے گا؟
قطعی نہیں, فوج تو بالکل نہیں چاہے گی کہ وہ واپس آئے, اور ان کا کہنا یہی ہے کہ یہ لوگ بنگلہ دیش کے شہری ہیں اور یہ یہاں غیر قانونی طور پر رہ رہے ہیں, حالانکہ یہ قطعی غلط ہے. بنگلہ دیش کا تو اس وقت وجود بھی نہیں تھا, بلکہ پاکستان بھی نہیں بنا تھا جب یہ لوگ آئے تھے. ہاں یہ ضرور ہے کہ وہ ان علاقوں سے آئے تھے کہ جو آج بنگلہ دیش کے اقتدار کے اندر ہے, تو اب مسئلہ یہ پیدا ہوتا ہے کہ اس وقت تو بنگلہ دیش کا وجود بھی نہیں تھا, تو وہ لوگ اگر آئے تھے تو وہ ہندوستان سے آئے تھے اور خود نہیں آئے تھے, بلکہ اس وقت کی حکومت نے لا کے ان کو وہاں پہ انفراسٹرکچر کے لیے آباد کیا تھا. اور جس طرح ہوتا ہے کہ مہاجرین جہاں پہ جاتے ہیں پھر ان کے لواحقین, ان کے احباب, وہ بھی کسی نہ کسی ذریعے سے جاتے ہیں وہاں پہ, تو یہی ہوا تھا ان راکھین کے مسلمانوں کے ساتھ بھی. تو اب وہ اتنے برس گزر گئے ہیں کہ نسل در نسل وہاں پہ پیدا ہو رہی ہے اور وہ وہاں پہ رہ رہے ہیں, اور یہ کہتے ہیں کہ وہ غیر قانونی طور پہ رہ رہے ہیں, کوئی یہاں سے نکالا جائے, اور چین بھی ان کا ساتھ دیتا ہے اس لیے کہ چین کو بھی ایسی ہی صورتحال کا سامنا ہے وہاں پہ سنچیانگ میں, اور آپ کو معلوم ہے کہ چین نے ایک کنسنٹریشن کیمپ بنایا ہوا ہے اور اس کے بارے میں بڑی متنازع خبریں آ رہی ہیں. اس سلسلے میں تو مجھے نہیں لگتا کہ فوج کسی طرح سے بھی ان کو وہاں دوبارہ واپس لینے میں تیار ہوگی, سول گورنمنٹ کے ساتھ تو یہ ہو سکتا ہے, اور معاملات چل بھی رہے تھے, اقوام متحدہ کی باتیں بھی ہو رہی تھی اور خود بنگلہ دیش سے بھی میانمار کی حکومت کے مذاکرات کئی مرحلوں میں ہوتے رہے ہیں اور ابھی بھی ہو رہے ہیں.
مگر چین کی حکومت تو اپنی مسلمان آبادی کے ساتھ کسی بھی زیادتی کی تردید کرتی ہے.
جی ہاں, اس کا کہنا تو یہی ہے, مگر خبریں تو آ رہی ہیں, اور خود امریکہ اس کے بارے میں بہت کلیئر ہے کہ ان کے ساتھ زیادتیاں ہو رہی ہیں.
اچھا احتشام نظامی صاحب, آپ ہی سمجھتے ہیں کہ امریکہ, دوسرے مغربی ممالک, اقوام متحدہ جو دباؤ ڈال رہے ہیں, اس کے بعد تو میانمار کی فوج جو ہے اس کے سمجھ میں یہ بات آئے گی کہ معاشی طور پر اس کے لیے مشکلات پیدا ہو سکتی ہیں؟
بالکل, یہ ایک اہم فیکٹر تو ہے جس کی وجہ سے ہو سکتا ہے کہ وہ مذاکرات پہ راضی ہو جائیں سیاسی جماعتوں کے ساتھ, مگر ڈیپینڈ کرتا ہے کہ چین کا کیا رویہ ہوتا ہے. اگر چین خم ٹھوک کر میدان میں آ گیا اور ان کی حمایت میں کھڑا ہو گیا تو ممکن ہے کہ ان کو معاشی طور پر بھی وہ ان کی مزید مدد کرے, تو پھر صورتحال یہی رہے گی. اور بلکہ کچھ سال پہلے تک جب فوج کی مکمل برسر اقتدار تھی, شاید وہی صورتحال پیدا ہو جائے.
یہ تھے احتشام نظامی.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
اور سبھی اس کے ساتھ ہی ہمارا آج کا پروگرام ختم ہوتا ہے. اپنے میزبان قمر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا